اب یہ مقام ایک سوچنے کا مقام ہے کہ کیا ایک جلالی اور ابدی جسم پانے کے بعد، یعنی اس غیر فانی جسم کے بعد جو اس لائق تھا کہ کھانے پینے سے پاک ہو کر ہمیشہ خدائے تعالیٰ کے دائیں ہاتھ بیٹھے اور ہر ایک داغ اور درد اور نقصان سے منزہ ہو اور ازلی ابدی خدا کے جلال کا اپنے اندر رنگ رکھتا ہو، ابھی اس میں یہ نقص باقی رہ گیا کہ اس پر صلیب اور کیلوں کے تازہ زخم موجود تھے جن سے خون بہتا تھا، اور درد اور تکلیف ان کے ساتھ تھی جن کے واسطے ایک مرہم بھی تیار کی گئی تھی، اور جلالی اور غیر فانی جسم کے بعد بھی جو ابد تک سلامت اور بے عیب اور کامل اور غیر متغیر چاہیے تھا، کئی قسم کے نقصانوں سے بھرا رہا، اور خود مسیح نے حواریوں کو اپنا گوشت اور ہڈیاں دکھلائیں، اور پھر اسی پر کفایت نہیں بلکہ اس فانی جسم کے لوازم میں سے بھوک اور پیاس کی درد بھی موجود تھی، ورنہ اس لخف حرکت کی کیا ضرورت تھی کہ مسیح جلیل کے سفر میں کھانا کھاتا اور پانی پیتا اور آرام کرتا اور سوتا۔ اس میں کیا شک ہے کہ اس عالم میں جسم فانی کے لیے بھوک اور پیاس بھی ایک درد ہے جس کے حد سے زیادہ ہونے سے انسان مر سکتا ہے۔ پس بلا شبہ یہ بات سچ ہے کہ مسیح صلیب پر نہیں مرا اور نہ کوئی نیا جلالی جسم پایا، بلکہ ایک غشی کی حالت ہو گئی تھی جو مرنے سے مشابہ تھی، اور خدا تعالیٰ کے فضل سے یہ اتفاق ہوا کہ جس قبر میں وہ رکھا گیا وہ اس ملک کی قبروں کی طرح نہ تھی بلکہ ایک ہوادار کوٹھا تھا جس میں ایک کھڑکی تھی، اور اس زمانے میں یہودیوں میں یہ رسم تھی کہ قبر کو ایک ہوادار اور کشادہ کوٹھے کی طرح بناتے تھے اور اس میں ایک کھڑکی رکھتے تھے، اور ایسی قبریں پہلے سے موجود رہتی تھیں، اور پھر وقت پر میت اس میں رکھی جاتی تھی۔ چنانچہ یہ گواہی انجیلوں سے صاف طور پر ملتی ہے، انجیل لوکا میں یہ عبارت ہے، اور وہ یعنی عورتیں اتوار کے دن بڑے تڑکے یعنی کچھ اندھیرے سے ہی ان خوشبوؤں کو جو تیار کی تھیں لے کر قبر پر آئیں، اور ان کے ساتھ کئی اور بھی عورتیں تھیں، اور انہوں نے پتھر کو قبر پر سے ڈھلکا ہوا پایا۔ بریکٹ اس مقام میں ذرا غور کرو، بریکٹ ختم۔ اور اندر جا کے خداوند یسوع کی لاش نہ پائی۔ دیکھو لوکا باب 24 آیت 2-3۔ اب اندر جانے کے لفظ کو ذرا سوچو، ظاہر ہے کہ اسی قبر کے اندر انسان جا سکتا ہے کہ جو ایک کوٹھے کی طرح ہو اور اس میں کھڑکی ہو، اور ہم اپنے محل پر اسی کتاب میں بیان کریں گے کہ حال میں جو حضرت عیسیٰ علیہ السلام کی قبر سری نگر کشمیر میں پائی گئی ہے وہ بھی اس قبر کی طرح کھڑکی دار ہے، اور یہ ایک بڑے راز کی بات ہے جس پر توجہ کرنے سے محققین کے دل ایک عظیم الشان نتیجہ تک پہنچ سکتے ہیں۔ اور من جملہ ان شہادتوں کے جو انجیل سے ہم کو ملی ہیں، پلاتس کا وہ قول ہے جو انجیل مرکز میں لکھا ہے، اور وہ یہ ہے، اور جبکہ شام ہوئی اس لیے کہ تیاری کا دن تھا جو سبت سے پہلے ہوتا، یوسف ارمتیا جو نامور مشیر اور وہ خود خدا کی بادشاہت کا منتظر تھا آیا، اور دلیری سے پیلاتس کے پاس جا کے یسوع کی لاش مانگی، اور پیلاتس نے متعجب ہو کر شبہ کیا کہ وہ یعنی مسیح ایسا جلد مر گیا۔
دیکھو مرکز باب 15
آیت 42-44 تک۔ اس سے ہم یہ نتیجہ نکالتے ہیں کہ عین صلیب کی گھڑی میں ہی یسوع کے مرنے پر شبہ ہوا، اور شبہ بھی ایسے شخص نے کیا جس کو اس بات کا تجربہ تھا کہ اس قدر مدت میں صلیب پر جان نکلتی ہے۔ اور من جملہ ان شہادتوں کے جو انجیل سے ہم کو ملی ہیں، انجیل کی وہ عبارت ہے جو ذیل میں لکھتا ہوں۔ پھر یہودیوں نے اس لحاظ سے کہ لاشیں سبت کے دن صلیب پر نہ رہ جائیں، کیونکہ وہ دن تیاری کا تھا بلکہ بڑا ہی سبت تھا، پیلاتوس سے عرض کی کہ ان کی ٹانگیں توڑی اور لاشیں اتاری جائیں۔ تب سپاہیوں نے آ کر پہلے اور دوسرے کی ٹانگیں جو اس کے ساتھ صلیب پر کھینچے گئے تھے توڑی، لیکن جب انہوں نے یسوع کی طرف آ کے دیکھا کہ وہ مر چکا ہے تو اس کی ٹانگیں نہ توڑی، پر سپاہیوں میں سے ایک نے بھالے سے اس کی پسلی چھیدی اور فی الفور اس سے لہو اور پانی نکلا۔ देखो यूहन्ना बाब 19 आयत 31 से 34 तक। इन आयात से साफ तौर पर मालूम होता है कि उस वक्त किसी मसलूब की जिंदगी का खात्मा करने के लिए यह दस्तूर था कि जो सलीब पर खींचा गया हो उसको कई दिन सलीब पर रखते थे और फिर उसकी हड्डियां तोड़ते थे। लेकिन मसीह की हड्डियां दानिस्ता नहीं तोड़ी गईं और वो ज़रूर सलीब पर से उन दो चोरों की तरह जिंदा उतारा गया। इसी वजह से पसली छेदने से खून भी निकला, मुर्दा का खून जम जाता है। और इस जगह यह भी सरीह मालूम होता है कि अंदरूनी तौर पर यह कुछ साजिश की बात थी। पिलातुस एक खुदा तरस और नेक दिल आदमी था, खुली खुली रियायत से कैसर से डरता था क्योंकि यहूदी मसीह को बागी ठहराते थे, मगर वो खुशकिस्मत था कि उसने मसीह को देखा। लेकिन कैसर ने इस नेमत को ना पाया, उसने ना सिर्फ देखा बल्कि बहुत रियायत की, और उसका हरगिज मंशा ना था कि मसीह सलीब पावे। चुनाचे इंजीलों के देखने से साफ तौर पर पाया जाता है कि पिलातुस ने कई दफ़ा इरादा किया कि मसीह को छोड़ दे, लेकिन यहूदियों ने कहा कि अगर तू इस मर्द को छोड़ देता है तो तू कैसर का खैरखा नहीं, और ये कहा कि ये बागी है और ख़ुद बादशाह बनना चाहता है। देखो यूहन्ना बाब 19 आयत 12। और पिलातुस की बीवी की ख्वाब और भी इस बात की मुहर्रक हुई थी कि किसी तरह मसीह को सलीब होने से बचाया जाए, वरना उनकी अपनी तबाही है। मगर चूंकि यहूदी एक शरीर कौम थी और पिलातुस पर कैसर के हजूर में मुखबरी करने को भी तैयार थे, इसलिए पिलातुस ने मसीह के छुड़ाने में हिकमत अमली से काम लिया। अव्वल तो मसीह का मसलूब होना ऐसे दिन पर डाल दिया कि वो जुमे का दिन था और सिर्फ चंद घंटे दिन से बाकी थे और बड़े सब्त की रात करीब थी। और पिलातुस खूब जानता था कि यहूदी अपनी शरीयत के हुक्मों के मुवाफिक सिर्फ शाम के वक्त तक ही मसीह को सलीब पर रख सकते हैं, और फिर शाम होते ही उनका सब्त है जिसमें सलीब पर रखना रवा नहीं। चुनाचे ऐसा ही हुआ और मसीह शाम से पहले सलीब पर से उतारा गया। और ये करीब क्यास नहीं कि दोनों चोर जो मसीह के साथ सलीब पर खींचे गए थे वो जिंदा रहे, मगर मसीह सिर्फ दो घंटे तक मर गया, बल्कि यह सिर्फ एक बहाना था जो मसीह को हड्डियां तोड़ने से बचाने के लिए बनाया गया था। समझदार आदमी के लिए यह एक बड़ी दलील है कि दोनों चोर सलीब पर से जिंदा उतारे गए, और हमेशा मामूल था कि सलीब पर से लोग जिंदा उतारे जाते थे और सिर्फ इस हालत में मरते थे कि हड्डियां तोड़ी जाएं, और या भूख और प्यास की हालत में चंद रोज सलीब पर रहकर जान निकलती थी। मगर इन बातों में से कोई बात भी मसीह को पेश ना आई, ना वो कई दिन सलीब पर भूखा प्यासा रखा गया और ना उसकी हड्डियां तोड़ी गईं। और ये कहकर कि मसीह मर चुका है, यहूदियों को उसकी तरफ से गाफिल कर दिया गया, मगर चोरों की हड्डियां तोड़कर उसी वक्त उनकी जिंदगी का खात्मा कर दिया गया। बात तो तब थी कि उन दोनों चोरों में से भी किसी की निस्बत कहा जाता कि ये मर चुका है, इसकी हड्डियां तोड़ने की जरूरत नहीं। और यूसुफ नाम पिलातुस का एक मोअज़्ज़ज़ दोस्त था जो उस नवाह का रईस था और मसीह के पोशीदा शागिर्दों में दाखिल था, वो ऐन वक्त पर पहुंच गया। मुझे मालूम होता है कि वो भी पिलातुस के इशारे से बुलाया गया था। मसीह को एक लाश करार देकर उसके सुपुर्द कर दिया गया क्योंकि वो एक बड़ा आदमी था और यहूदी उसके साथ कुछ पुरखाश नहीं कर सकते थे। जब वो पहुंचा तो मसीह को जो गशी में था एक लाश करार देकर उसने लिया, और उसी जगह एक वसी मकान था जो उस जमाने की रस्म पर कब्र के तौर पर बनाया गया था, और उसमें एक खिड़की भी थी, और ऐसे मौके पर था जो यहूदियों के ताल्लुक से अलग था। इसी जगह पिलातुस के इशारे से मसीह को रखा गया। ये वाकया उस वक्त पेश आया जबकि हजरत मूसा की वफात पर 14वीं सदी गुजर रही थी और इसराइली शरीयत के जिंदा करने के लिए मसीह 14वीं सदी का मुजद्दद था। और अगरचे यहूदियों को इस 14वीं सदी में मसीह माऊद का इंतज़ार भी था और गुज़िश्ता नबियों की पेशगोइयां भी उस वक्त पर गवाही देती थीं, लेकिन अफसोस कि यहूदियों के नालायक मौलवियों ने उस वक्त और मौसम को शनाख्त न किया और मसीह माऊद को झूठा करार दे दिया। न सिर्फ यही बल्कि उसको काफिर करार दिया, उसका नाम मुलहिद रखा और आखिर उसके कत्ल पर फतवा लिखा। اور اس کو عدالت میں کھینچا۔ اس سے یہ سمجھ آتا ہے کہ خدا نے 14ویں صدی میں کچھ تاثیر ہی ایسی رکھی ہے جس میں قوم کے دل سخت اور مولوی دنیا پرست اور اندھے اور حق کے دشمن ہو جاتے ہیں۔ اس جگہ اگر موسیٰ کی 14ویں صدی اور موسیٰ کے مسیل کی 14ویں صدی کا، جو ہمارے نبی صلی اللہ علیہ وسلم ہیں، باہم مقابلہ کیا جائے، اول یہ نظر آئے گا کہ ان دونوں 14ویں صدیوں میں دو ایسے شخص ہیں جنہوں نے مسیح موعود ہونے کا دعویٰ کیا اور وہ دعویٰ سچا تھا اور خدا کی طرف سے تھا۔ پھر اس کے ساتھ یہ بھی معلوم ہوگا کہ قوم کے علماء نے ان دونوں کو کافر قرار دیا اور ان دونوں کا نام ملحد اور دجال رکھا، اور ان دونوں کی نسبت قتل کے فتوے لکھے گئے اور دونوں کو عدالتوں کی طرف کھینچا گیا، جن میں سے ایک رومی عدالت تھی اور دوسری انگریزی۔ آخر دونوں بچائے گئے اور دونوں قسم کے مولوی، یہودی اور مسلمان، ناکام رہے، اور خدا نے ارادہ کیا کہ
دونوں مسیحوں کو ایک بڑی جماعت بناوے
اور دونوں قسم کے دشمنوں کو نامراد رکھے۔ غرض موسیٰ کی 14ویں صدی اور ہمارے سید و مولا نبی صلی اللہ علیہ وسلم کی 14ویں صدی اپنے اپنے مسیحیوں کے لیے سخت بھی ہیں اور انجام کار مبارک بھی۔